الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولا يأمركم أن تتخذوا الملائكة والنبيين أربابا أيامركم بالكفر بعد إذ أنتم مسلمون اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولا يا صل وسلم دائما أبدا على حبيبكم من زعنة بالرسول ودى السامين الكرام السلام عليكم ورحمة الله وبركاته شهد باري تعالى ہے اور وہ تمہیں فرشتوں اور نبیوں کو اپنا پروردگار ماننے کا حکم نہیں کرے گا کیا وہ تمہارے مسلمان ہونے کے بعد تمہیں کفر کرنے کا حکم کرے گا یہود و نصارہ بے شمار پہلوؤں سے حق کے مقابل رہے ہیں اللہ کریم صاحب ایمان کو استقامت عطا فرمائے اور بے شمار شیطنت اور دھوکے ان سے محفوظ رکھے تو قدیم اپنی باتیں کہاوتیں اپنی کمی بیشی اور صاحب کتاب ہوتی ہوئے بات جو ہے موضوع کتاب لیکن تحریف بہت بڑی بدبختی رہی ہو رہی ہے اور یہی کوشش قرآن کریم سے بھی بے شمار پہلوؤں سے کی گئی اللہ کریم کا احسان ہے کہ اللہ جل شانہ نے اسے اپنی حفاظت عطا فرمائی ہے لیکن جب وہ اعتراض کرتی ہیں اور اس میں حضرت عزیر علیہ الصلوۃ والسلام اور حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی نسبت اللہ جل شانہ کی نسبی رشتہ اور ان پہلوؤں پر بات کرتے ہیں اور پھر مزید ظلم یہ کرتی ہیں کہ وہ یہ کہتے ہیں کہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کا خود فرمان ہے تو یہ بہت بڑا جھوٹ بہت بڑی تہمت بہت بڑا ظلم اللہ جل شانہ نے انبیاء علیہ الصلوۃ والسلام کی شان بیان فرمائی ہے کہ وہ مقربین بارگاہ الہی ایسی ہستیاں ہیں کہ ان ہستیوں پر جن پر اللہ جل شانہ اپنا کلام نازل فرمائیں جنہیں حکمت عطا فرمائیں جنہیں ہر شے رب کائنات عطا فرمائیں اور کسی وسیلے یا کسی سبب کی ضرورت نہیں وہ ایسا درجہ اور ایسا مقام ہے اور وہ بھی طور پر ہے چونکہ ذاتی کاوش جو ہے اس کی کمی بیشی اس لیے واقع ہو سکتی ہے کہ اس میں انسان کی ذات ہے کوئی شے وہبی طور پر اللہ جل شانہ کی طرف سے عطا ہو رہی ہے عین جو عطا ہے اور عین جو مقصود ہے اس کے مطابق ہوگی اس کی کوئی کمی بیشی ہو نہیں سکتی اس لیے کہ اللہ کریم قادر مطلق ہے جس شے کا ہونا ہمارے لیے اسباب کی محتاجی کا سبب بنتا ہے وہ اس شے ہی کو حکم دیتا ہے کن فیکون تو وہ ہو جاتی ہے تو جب وہبی طور پر نبوت و رسالت اللہ کریم عطا فرما رہے ہیں جتنی خصوصیات جتنی ضروریات جتنے پہلو اس درجے کے ساتھ ضرورت ہیں وہبی طور پر اللہ کریم کی ان مقرب ہستیوں کو نصیب ہوتے ہیں اب ایمان کی بنیاد وحدانیت باری تعالیٰ ہے وہ ہستی جسے وہبی طور پر مقام نصیب ہے اور یہ عطا وہ درجہ عطا فرماتی ہے کہ معصوم عن الخطا ہے دوسری رائے ہی نہیں ہے کہ جہاں اختلافی پہلو آئے جہاں حضرت آدم علیہ الصلوۃ والسلام کی نسبت شیطان کی بات آتی ہے کہ اس نے آپ علیہ الصلوۃ والسلام کو جنت کا پھل کھانے کی بات کی وہاں قرآن کریم میں ہی یہ بیان فرمایا جاتا ہے کہ اس نے دھوکہ دیا جو سمجھ کر تجاوز ہے وہ غلطی ہوتی ہے اور یہ وہ ہستیاں ہیں کہ جنہیں اس درجے کی اللہ کی عطا نصیب ہوتی ہے کہ یہ معصوم ہوتی ہے اور وہ معصومیت اور اس کے ساتھ کتاب و حکمت کس درجے کا ایمان ہوگا کس درجے کی قرب الہی ہوگی کس درجے کی وہ کیفیت اور حال ہوگا जो बंदगी के मानों में अपने अल्लाह से दरकार है, कितना बुलंद मकाम होगा। हमारे पास अल्फाज और दस्तरस ही नहीं है कि हम वो बयान कर सकें, समझना तो गुजा। तो अल्लाह जल्ला शानू ने ये इरशाद फरमाया, ये पिछली आया करीमा है जिस पर मैंने पिछले गुजारशात जो बयान किए हैं वो पेश की थी। फरमाया किसी आदमी को ये सजावार ही नहीं कि अल्लाह ने उसको किताब दी और हिकमत और नबुवत, और फिर वो लोगों से कहे कि अल्लाह को छोड़कर मेरे बंदे बन जाओ। अब जो एतराज साहिब किताब दीन इस्लाम के मुकाबल ला रहे हैं, अल्लाह जल्ला शानू वो भी जवाब दे रहे हैं और अम्बिया अलैहिस्सलातु वस्सलाम की अजमत बयान फरमाई जा रही है। ये मुमकिन ही नहीं है, ये वो रास्ता ही नहीं है जो इन हस्तियों के लिए, तो हक के मुसाफिर हैं और कामिल जामे व अकमल ये अल्लाह की अता है। तो फरमाया मेरे ऐसा नहीं हो सकता कि अल्लाह को छोड़कर कहें कि मेरे बंदे बन जाओ, लेकिन क्या वो फरमाएंगे तुम अल्लाह के बंदे उलमाए रब्बानी बन जाओ, इसलिए कि तुम अल्लाह की किताब पढ़ाते हो और इसलिए भी कि तुम खुद पढ़ते हो। अब ये मुत्तबईन को शायद जो फरमाया जा रहा है वहां भी पहलू आता है, और वो जो साहिब किताब होने का दावा कर रहे हैं, जब साहिब किताब हो तो फिर किताब का हुक्म मानो ना, उसमें आमेजिश क्यों कर रहे हो, उसमें कमी बेशी क्यों कर रहे हो, ये जुल्म और ज्यादती कर रहे हो और फिर मोतरिज भी तुम ही हो। तो फिर मजीद जो इरशाद फरमाया ये वो मकाम है, ये वो हस्तियां हैं, फरमाया और वो तुम्हें फरिश्तों और नबियों को अपना परवरदगार मानने का हुक्म नहीं करेगा। ये मकाम नबुव्वत है, इस दर्जे की सदाकत और हक गोई है कि ये हिस्सा मुमकिन ही नहीं है, इसका पास ही नहीं, अंदेशा ही नहीं है, इतनी यकीनी बात है। अब जब बात अम्बिया अलैहिस्सलाम और उनकी कौम की आती है तो बुनियादी हिस्सों में हजरत आदम अलैहिस्सलाम से लेकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात अक़दस तक जो बुनियादी हिस्सा कलमे का है वह है ला इलाहा इल्लल्लाह। ये वो बुनियाद है जिस पर हक की, जिस पर इस्लाम की तामीर है, और ये बुनियाद किसी दर्जे का कोई शिर्क या शिर्क का शायबा वो भी काबिले कबूल नहीं है। तो जब ये हक अल्लाह का कलाम पढ़ना नसीब हो रहा है तो पढ़ना तभी नसीब हो रहा है कि रब्बे कायनात ने अता फरमाया, तो कितना बड़ा शर्फ है। शुक्राने के पहलुओं को इख्तियार करते हुए बात मानते हुए उस पर अमल पैरा होना, ये उस शुक्राने के अल्फाज के तहत आते, वो कोई शुक्राना नहीं रहेगा कि इकरार के साथ अमल मुखालिफ हो, वो बात जो है इकरार की वो मशकूक होती चली जाएगी। और फरिश्तों और नबियों, अब फरिश्तों से मुतल्लिक कभी उन्हें अल्लाह की बेटियां कह देते हैं, कभी अल्लाह की खुदाई में उनको हिस्सेदार कह रहे हैं, इसी तरह अम्बिया अलैहिस्सलातु वस्सलाम जिनसे खरके आदत हालात और वाकयात लोगों को देखने के मिले, मखलूक खुदा को मिले, अब उन खरके आदात हिस्सों को उन हस्तियों के साथ अल्लाह की मुआवनत और मदद समझने के बजाय उन हस्तियों को नाऊज़ बिल्ला अल्लाह की जात में शामिल कर दिया जाए, कितना बड़ा जुल्म। क्यों? जहां वो मौजज़ात हैं वहां मौजज़ात के साथ दावा क्या है? जो कलाम ज़ाती का नजूल है उसमें हुक्म क्या है? उस हुक्म को भी छोड़ रहे हो, उस दावे को भी छोड़ रहे हो, पसंद ज़ाती पर फिर तुम उन हस्तियों को अल्लाह जल्ला शानू की जात के साथ शरीक कर रहे हो, कितना बड़ा जुल्म कर रहे हो। ये दावा इन हस्तियों की तरफ से नहीं है, ये तुम्हारा तजावज है, और जो तुम ज्यादती कर रहे हो वो मुमकिन ही नहीं है कि वो फरिश्तों और नबियों को परवरदगार मानने का हुक्म करें, ये मुमकिन ही नहीं है, वो मासूम अल-खता। अब जब उम्मत के तौर पर तहत हिस्सों में आएंगे, बतौर तवारस आएंगे, तो फिर ये जिम्मेदारी है, दीन का जो जानना अमल के लिए जरूरी है ये तो हर एक पर है, फिर इसमें जिसे खसूसियत नसीब हो کہ وہ عالم ہو جائے, وہ مفتی ہو جائے, اس کے علم کا درجہ جو ہے وہ بلند ہو جائے, اتنی اس کے لیے نزاکت بھی ہے اور اتنی اس کے لیے ذمہ داری کہ مخلوق خدا کو اپنے پیچھے نہ لگائے کہ میں ہی وہ ہوں جو تمہارے لیے اللہ کے حضور آسانی حاصل کر سکتا ہوں, اور اگر میں نہ ہوا تو پھر تمہارے لیے مشکلات ہیں. یہ بہت بڑا ظلم. یہ خصوصیت اللہ جل شانہ انبیاء اور رسول کی بیان فرما رہے ہیں کہ وہ کتنے کھرے اور خالص. اب تحت بطور توارث جب آئے گا تو پھر امتی کیا اس میں ملاوٹ کر سکتا ہے؟ کیا کوئی پیر صاحب کہہ سکتا ہے کہ میرا دم ہی اخیر ہے, میرا دم ہی تقدیر بدل دے گا, یا میرے ساتھ منسلک ہوگی تو ہی تمہیں بخشش ہوگی؟ کوئی فرد یہ نہیں کہہ سکتا. ہم تمام امتحان میں ہیں اور تمام جو ہے وہ اس خدشے کے ساتھ ہیں کہ اللہ حفاظت فرمائے, وگرنہ ہمارا خدشہ ہماری اپنی کمزوریوں, اس شیطنت نفس گرد و پیش کے حالات کتنے ہی پہلو ہیں اس امتحان میں اور نزاکت بڑھاتے ہیں. تو یہ مقام نہیں ہے اللہ کے مقرب ہستیوں کا کہ کسی درجے کا کسی پہلو میں وہ کوئی شرک کا حکم فرمائے. ایامرکم بالکفر بعد اذ انتم مسلمون, کیا وہ تمہارے مسلمان ہونے کے بعد تمہیں کفر کرنے کا حکم کریں گے؟ ممکن نہیں. تم آگ کے راستے پر تھے, اللہ جل شانہ نے یہ کرم اور احسان فرمایا کہ یہ ہستیاں تمہارے لیے سبب فرمائیں, یہ تمہیں آگ یعنی دوزخ کے راستے سے نکال کر باغیچے اور باغ اور خوشنما پہلوں یعنی جنت تک کا جو راستہ ہے اس پر چلانے کا سبب فرما رہے. اب جیسے حکم فرمایا جا رہا ہے کہ وہ نہیں فرمائیں گے, اور میں نے تحت بطور توارث جو دینی شعبے میں ذمہ دار ہیں ان کی بات کی, لیکن بات یہاں ختم نہیں ہوتی, یہ انفرادی حصے تک جاتی ہے. میں یہاں سے جو کچھ بیان کر رہا ہوں وہ میری ذمہ داری ہے کہ میری ایک ایک بات قرآن کریم کے اصول جو ہیں ان کے تحت ہو, نبی کریم صلی اللہ علیہ وسلم کا جو فرمان مبارک ہے اس کے مطابق ہو, تحت ہو, تجاوز نہ ہو, میری پسند ذاتی نہ ہو. لیکن جہاں میں بات کر رہا ہوں, جب بحثیت عامۃ الناس بات آئے گی میں بھی اس میں شامل ہوں اور سامعین بھی شامل ہیں, تو کیا وہاں پھر چھوٹ ہے کہ بات مولانا کے ذمہ کر دی جائے, بات پیر صاحب کے ذمہ کر دی جائے تو بس اتنا کافی؟ جو حکم ہے اس حکم کی تعمیل ہر ایک کے لیے ضروری ہے, اور اللہ جل شانہ نے جو پیدا فرما اس میں کس کی دعا شامل ہے؟ جو تھا ہی نہیں وہ کیسے مانگ رہا ہے؟ جسے اس نے ہونا عطا فرمایا وہ اپنے ہونے کو ذاتی کمال کیسے گردان رہا ہے؟ پھر جو حکم ہے اس بات کو سمجھنے کی ضرورت ہے. ہم کہتے ہیں نا نماز نہیں پڑھی جاتی, تلاوت نہیں ہو سکتی, میں اپنے معاملات میں سستی کر جاتا ہوں, زبان کا اختیار جو ہے وہاں خرابی آ جاتی ہے, برداشت نہیں ہوتی, غصہ آ جاتا ہے. بڑے ٹھنڈے مزاج سے اپنا اور اپنی ضروریات کا جائزہ لیں. جو کچھ قرآن کریم ارشاد فرما رہا ہے وہ تمام ہماری مجبوری اور ضرورت ہے کہ اگر ہماری زندگی اچھی اور اعلیٰ ہے تو اس کے لیے یہ رستہ درکار ہے. اس میں عبادات کی بات آئے, اس میں معاملات کی بات ہے, بنیاد ایمان سے آئے, ایک در کا سجدہ کتنے جو در ہیں ان پر ماتھا اور پیشانی ٹیکنے سے محفوظ کر دیتا ہے. اور جن دنیا کے دروں پر ہم سجدہ ریز ہوتے ہیں وہاں ذلیل ہوتی ہیں, اور اس در پر سجدہ جو اللہ جل شانہ کا ہے, یہاں دنیا اور دنیا کی حیات جو ہے اس میں بھی انسان کو بلندی نصیب ہوتی ہے, اور اس عاجزی میں وہ بلندی ہے جو زندگی میں تسکین کا سبب ہو جاتی ہے. ہر شے مخلوق کے پاس رکھ دو, اسے قلبی سکھ نہ ہو تو وہ ہر شے بے معنی ہے. بیمار کیوں کہتا ہے اسے میٹھا کھلاؤ, وہ کہتا ہے یہ کڑوا ہے. ہم کہتے ہیں یہ میٹھا ہے, وہ کہتا ہے تو میٹھا, مجھے کڑوا لگتا ہے اس لیے میرے لیے کڑوا. تو دنیا کی ہر شے جمع کر دو لیکن یہاں سکھ نہ ہو تو یہ کوئی شے تسکین کا سبب نہیں بن. اور یہاں کے سکھ کی جو بنیاد ہے وہ نور ایمان ہے, اس کے بغیر ممکن نہیں. सूरज न तलू और बंदा कहे उजाला नहीं हो रहा, कहीं रात को किसी ने कहा है कि दुनिया में अंधेरा हो रहा है, गिर्दो पेश अंधेरा है, वो समझता है कि सूरज तलू होगा तो अंधेरा छट जाए। इसी तरह ये बुनियाद समझने की जरूरत है, कहीं तजावुज नहीं है। जो अल्लाह ने हुक्म अर्शाद फरमाया, जो अल्लाह के हबीब मबूस हुए, उन्होंने ऐन वो बातें जो रब कायनात ने पसंद फरमाई अपनी मखलूक के लिए वो बयान फरमाया। इसमें आमेज़ तुम जाती तौर पर करते हो और फिर हक पर एतराज करते हो। तो जब हम अपनी जिंदगियों का मौजूद सामईन कराम जायजा लेंगे तो अपनी लम्हे लम्हे को देखें, हमारा वजूद, हमारे हाथ, हमारे पांव, एक एक हिस्सा शहादत दे रहा है कि ये वक्त गुजर रहा है, ये वक्त गुजर रहा है, ये ऐसा सिरक रहा है कि समझ नहीं रहे लेकिन ये सिरकता चला जा रहा। तो फिर बात सिर्फ बयान करने वालों की नहीं आ जाएगी, हर एक की तरफ बात जाएगी। और जब आमतुन्नास की बात आएगी तो आमतुन्नास में यहां से भी जो कलाम किया जा रहा है वो भी शामिल। तो इसलिए अपने मामूलात में जहां जो हुक्म है उसको तजिया करें। अब नमाज का कह जाता है ना कि नमाज नहीं पढ़ी जाती, नमाज आपकी वजूदी जरूरियात से बातनी हिस्से तो तामील है, फर्ज इबादत है, अल्लाह ने हुक्म फरमाया, वजूदी जरूरियात से लेकर मिजाज इंसानी पर वो असर पैदा करती है जो मुआशरे में बेहतरी का सबब बनता है। बुराई और बेहयाई जो है, क्या ये हर फसाद की जड़ नहीं है? और नमाज कुरान फरमाता है बुराई और बेहयाई से रोक देती है। अब उसकी वजूदी जो जरूरियात हैं हरकातों सकनात के हवाले से लेकर, वहां से लेकर उसके मिजाज पर वो असर पैदा करती आती है कि वो एक वो मुहर्रक और वो अकाई माशरे की जिससे माशरे में बेहतरी आती है सबब होता चला जाए। अब जो बेनमाज है उसकी वजूदी जरूरत भी पूरी ना हुई और अखलाकी तौर पर भी इस रुतबे को न पहुंच सका कि उससे लोगों में भलाई और मजीद फसाद और बुराई का सबब बनता चला जा रहा है, अपनी जिंदगी को भी तंगी में भेज रहा है, कर रहा है, और जो माशरा है उसमें भी तंगी का सबब बन रहा है। अच्छा, इस सारे के बाद एक सादा सा नुक्ता, हमारी जरूरत है इबादत। अल्लाह करीम ने इबादत का हुक्म फरमा, इतनी बात काफी। हम अपने जो रिश्ते हैं इन रिश्तों के तकद्दस को अगर देखें ना, आज तो हमने अपनी इनेतात में रिश्तों के तकद्दस खो दिए हैं। वालिद अगर कोई चीज फरमाते थे ना कि कोई खड़ा है तो बैठ जाओ, वो कोई नहीं पूछता था कि क्यों बैठ जाओ। आज सवालात हैं, ये आज की जो जिद्दत है इसने औलाद के जहन में ये सवाल पैदा कर दिया कि अगर वालिद भी कहे कि बैठे हो तो खड़े हो जाओ तो क्यों खड़ा हो जाओ। हमारी अकदार और ईमान की मजबूतियां आखिरी इस खूबसूरत पहलुओं की यादाश्त हमने अपने बचपन में देखी है कि वालिद कह रहा है कि बैठ जाओ बैठ के, वालिद कह रहा है खड़े हो तो खड़े हो। ये कोई बात नहीं होती थी कि वालिद क्यों कह रहा है, ये कोई बात नहीं। कहीं किसी ने कोई चोरी काम कर लिया, अपनी चोरी की तरफ या चोरी काम में वो लगा, ये उसका एतराज नहीं होता कि वालिद क्यों रोक रहा है। इसके लिए कोई पैमाना नहीं होता था, एक ही पैमाना होता था कि मेरा वालिद बंदा है, मखलूक है, वालिद भी मखलूक है, औलाद भी मखलूक। रिश्ते का तकद्दस सवाल जो है उससे हटा देता है, और मालिक और मखलूक का इतना भी रिश्ता ना हो कि बंदा जवाब ढूंढे कि मैंने ये क्यों करना है। सादा सी बात, अल्लाह का हुक्म है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया यहां सजदे का हुक्म है यहां सजदा देंगे, यहां सर कटाने का हुक्म है सर कटाएंगे। उसके बाद हिस्से हैं कि इसके हसूल में कौन कौन से पहलू। तो बंदगी का मकाम तो इताअत है कुल्ली मानों में। तो जब अपने मामलात को देखो तो और तो फरमाओ कि जिस नमाज को हम बार कह रहे हैं, जिस रोजे को हम बार कह रहे हैं, जिस जकात की अदायगी को हम बार कह रहे हैं, जो हलाल और हराम के फर्क कुरान हमें बयान फरमा रहा है, हम उसकी तमीज छोड़ रहे हैं, अपना नुकसान कर रहे हैं, अपने मुआशरे का नुकसान कर रहे हैं। और इस सारे में वो जो हुक्म है, जो बुनियाद है, उससे जो तजावज उसका जवाब क्या दे। एक दफा अपने मामलात में अल्लाह जल्ला शानू के हुक्म पर खड़े होकर तो देखो, तजर्बों की नहीं जरूरत। दोस्तों की दोस्ती पर हम ऐसी जगह जाकर खड़े हो जाते हैं जहां जान का खतरा होता है। क्यों? दोस्त के एतमाद पर। वो आज की इस गिरावट ने दुश्मनी को भी ये पर्दा दे दिया है। वो कहते हैं दोस्त बन के दुश्मनी करो, ये इन्हितात है, अखलाकी इन्हितात। लेकिन अगर दोस्त के पैमाने को मापा जाए तो उस पर कई ऐसे मकाम आते हैं कि दोस्त के कहने पर बंदा वहां खड़ा हो जाता है जहां जान का भी खतरा। वो दोस्त भी मखलूक, तुम भी मखलूक। फानी जहान में फानी साथें बसर कर रहे हो और जो हुक्म अल्लाह रब्बुल आलमीन का है उसमें फिर मापोगे, पैमाने लगाओगे। तो ये वो कमजोरी है ईमान की कि हम इबादत कर रहे हैं लेकिन इबादत नहीं कर रहे। क्यों? इसलिए कि रुकू सजूद तो हैं, उन रुकू सजूद का अहमाल पर असर नहीं है, तो फिर उन रुकू सजूद में खुशु खुजू नहीं है। हम गिनती पूरी कर रहे हैं, तामील हुक्म में मुखलिस नहीं है। मुखलिस हों तो कुरान ने फैसला फरमाया, बुराई और बेहयाई छूट गया। इसी तरह जहां जहां जो अमल है उस पर अमल करो। लोगों पर तकिया करते हुए माल का नुकसान कर देते हो, जानों का नुकसान कर देते हो, अल्लाह के हुक्म पर नहीं खड़े हो सकते। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मक्का की पहाड़ी पर खड़े होकर अहले मक्का को फरमाया, अगर मैं ये कहूं कि इस पहाड़ी की दूसरी तरफ एक लश्कर तैयार खड़ा है जो तुम्हें तय तय कर देगा, क्या मेरी बात मान लोगे? तो उन्होंने बयक जबान, आप तो सादिकुल अमीन है, अगर आप ये कहेंगे तो वाकई खड़ा है। अब जो अल्लाह जल्ला शानू फरमा रहा है, अल्लाह का भी फरमा रहा है, जिन्हें दीन की दावत देनी है, जो शिर्क कर रहे हैं, जो कुफ्र कर रहे हैं, वो भी मान रहे हैं। और अल्लाह फरमाए और हम उसमें अपने मिजाजों को ढूंढे कि हो नहीं सकता, पड़ी नहीं जाती। जहां जहां अपनी पसंद है वो सारा हो जाता है, जहां अल्लाह को हुक्म नहीं हो सकता। समाजाई दिलों की बीमारियां हैं। ये फसाद जाहिर में नहीं, ये फसाद बातिन में है और उसकी बेशुमार वजूहात हैं। वजू नहीं है लेकिन उसकी बेशुमार वजूहात हैं। कभी उस मौजू पर बात आई तो इंशाल्लाह उस ज़मन में भी गुजारशात पेश करूंगा। तो यहां जो फरमाया जा रहा है कि क्या वो तुम्हारे मुसलमान होने के बाद तुम्हें कुफर करने का हुक्म करेगा, तो जहां हुक्म की बात है वहां तामील की भी बात है। क्योंकि कुफर से ईमान, फिर ईमान से कुफर की तरफ, नाऊज़ु बिल्लाह, अगर कोई बात आती है तो अमल है ना जी। इकरार का इनकार में बदलना या पहले इनकार का बुनियादी तौर पर इकरार में दाखिल, एक अमली हिस्सा आ रहा है ना। तो इस सारे में जब हम अपना मुवाजना करें कि अपने पहलुओं में हम दीन इस्लाम पर किस तरह पैरामल हैं, तो फिर जरूरी है कि ये जो हमने जुजियात और बेशुमार पहलू, ऐसा हो तो वैसा न हो, वैसा हो तो ऐसा न हो, इनकी जरूरत नहीं। अल्लाह के हुक्म के मुताबिक अमल किया जाए, उसमें माशरे की ज़ाती भलाई यहीं से इब्तिदा होती है, ओ अब्दुलाबाद जिंदगी तक पहुंचती है। तो ये मुमकिन ही नहीं है कि कोई हक पर अमल करने वाला मखलूक खुदा को हक से दूर करे। अब इसमें बड़ी नज़ाकत है कि जहाँ फरोई बात भी आती है और उलमा उस पर बहस फरमा रहे हों, तो जहां समझने वाले के लिए जरूरी है तजावज ना करे, वहां बयान करने वाले की बुनियादी जिम्मेदारी है कि फरो को सही और गलत तक न ले जाए। मखलूक में किसी दर्जे का कोई पहलू ऐसा ना दाखिल हो जाए सिर्फ इसलिए कि आप ऐलान कर रहे हैं या मैं बयान कर रहा हूं, कि वो उनकी गलती का सबब बन जाए। ये शान है अल्लाह के अंबिया की कि वो हक बयान फरमा। उम्मती की शान किस रास्ते में? वो मासूम अनिल खता हैं और इस राह का मुसाफिर जो है उसे हिफाजत नसीब। मासूमियत बहुत बड़ा दर्जा है, हिफाजत अल्लाह की बहुत बड़ी अता है جو بطور توارث اللہ کے نبی اور رسول کے صاحب ایمان کو نصیب ہوتی ہے. اور حفاظت کی جب بات آتی ہے تو ایمان قیمتی شے, جو دولت ہے نا جی وہ ایمان ہے. عموماً علماء کرام جب گفتگو کرتے ہیں ایمان, اس کی مضبوطی, اس کا راسخ ہونا, اس کے تحفظ کی, تو وہ فرماتے ہیں کہ اس کے تین سطحوں پر اس کی حفاظت ہے. سب سے بڑا حصار جو ہے فرائض, کہ فرض نہ چھوٹنے دو, فرض عطا کر. اس لیے کہ جب کوئی فرائض چھوڑ دیتا ہے تو خطرہ لاحق ہو جائے گا کہ کہیں اس کا ایمان سلب نہ ہو جائے, بے ایمان نہ ہو جائے. بے ایمان ہو گیا تو پھر ہمیشہ کی دوزخ اور دھتکار دیا جائے گا, اللہ کی رحمت سے دور ہو جائے. تو سب سے جو بنیادی پہلی اور مضبوط ترین جو دفاعی حصار ہے وہ فرائض کا ہے. دوسرے حصے میں بیان فرماتے ہیں کہ دوسرا حصہ جو ہے وہ سنت کا ہے. تو اپنی زندگی میں سنت خیر الانام دیکھیں, اور دانستہ سنت کا چھوڑنا, دانستہ طور پر سنت سے ہٹنا نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں ہم میں سے نہیں ہیں. تو سنت کا مقام, اب فرض اپنا مقام رکھتا ہے لیکن سنت کو فرض کے ساتھ نہ سمجھو, لیکن سنت میں کمی بیشی سمجھو گے تو پھر فرمان دیکھ. ہر نکاح پر جو آپ صلی اللہ علیہ وسلم کا فرمان آخر میں پڑھا جاتا ہے النکاح من سنت, اس میں نہیں فرمایا, اس نکاح کی نسبت فرمایا جا رہا ہے لیکن لفظ تو سنت پر بیان فرما رہا ہے نا. تو جب دوسرے حصار کی بات آئے گی تو سنت وہ حصار ہے جو اس ایمان کو حفاظت دیتا ہے. پھر تیسرا حصار, تیسرا حصار نفلی عبادت. ہم فرض ادا کرتے ہیں, کہتے ہیں خیر ہے سنت ہوگی, چلو رہے گی خیر, نہیں چلو سنت پڑھ لو نفل رہنے دو. بخاری شریف کی حدیث ہے کہ اللہ جل شانہ کا حکم جو فرض کا ہے اس کی تکمیل کے بعد اس کے قرب اور اس کی محبت میں کوئی نفلی عبادت کرتا ہے, مجاہدہ کرتا ہے, وہ فرماتا ہے میں اس کی آنکھیں ہو جاتا ہوں, میں اس کی زبان ہو جاتا ہوں, میں اس کے کان ہو جاتا ہوں, میں اس کے ہاتھ اور پاؤں ہو جاتا ہوں. یہ قرآن فرماتا ہے, اس حدیث شریف کی شرح میں آپ قرآن کریم سے دیکھیں, حدیث شریف میں یہ فرمایا گیا. اب اسے جب شرح کی جاتی ہے تو اس میں کیا ہے, آنکھ ہو جانا, کان ہو جانا, آنکھ سے کیا ہے, دیکھتے ہو, ہر پہلو دیکھ سکتے ہو نا, حیا کے پہلو بھی دیکھ سکتے ہو, بے حیائی کے بھی دیکھ سکتے ہو. سننے میں کیا ہے, ہر بات سن سکتے ہو, سچ بھی سن سکتے ہو, جھوٹ بھی سن سکتے ہو. آج سے صالح اعمال اور حق کا راستہ اختیار کر سکتے ہو, کسی پر ظلم بھی ڈھا سکتے ہو. قدموں سے کیا مراد ہے, کہ اپنے وجود کو جو لے کر جا رہے ہو کس رخ کر لے کر جا رہے ہو, ظلمت میں بھی جا سکتے ہو اور اچھائی اور نیکی اور ورع تقوی کی طرف بھی قدم اٹھا سکتے ہو. کسی لوٹ مار کے لیے ہاتھ اور پاؤں کی حرکت ہے اور کہیں جہاد اور دفاع کے لیے بھی ہو جائے گی. کتنا فرق. تو جو فرمایا جاتا ہے شرح میں, وہ فرمایا جاتا ہے کہ اسے وہ دیکھنا ہی پسند نہیں رہتا جو اللہ کو ناپسند, اس کی طرف قدم اٹھتا ہی نہیں ہے جو اللہ ناپسندیدہ راہ ہو. اس درجے کی حفاظت نصیب ہو. اب یہ فرائض کے ساتھ نہیں بیان فرمایا, حضرت فرمایا کرتے راس المال اصل ہے, اوپر نفع فرمایا کرتے تھے, اس سے بڑھ کر جو آپ نوافل کرو گے, محنت کرو گے, یہ تمہارا اصل ہے, سے اوپر نفع ہے, اصل وہ ہو گیا, یہ تمہارا نفع. اب یہ تین حصار ہیں. اب دشمنی میں شیطان ہے, خواہشات نفس گرد و پیش, پورا معاشرہ ہے. آج بھی آپ باہر نکل کر دیکھ لیں, وہ عمل جس کی اسلام اجازت دیتا ہے اس پر عمل پہرا ہونا مشکل ہے, اور وہ جو رواجات معاشرے میں ہیں ان سے نکلنا جو ہے وہ آسان ہے. تو رواجات پر چلنا آسان ہو گیا, حق پر چلنا ہم نے مشکل بنا دیا. آپ دیکھ لیں, آپ فوتگی میں دیکھ لیں, آپ شادی میں دیکھ لیں, آپ نکاح طلاق میں دیکھ لیں, معمولات زندگی میں دیکھ, برائی کو کرتا ہے سارے آنکھیں چھپا لیں گے, نکاح کیا ہے اس پر وہ شور مچائے. तो जब इन 3000 की बात आती है तो कीमती शय क्या है? ईमान। अब नफली इबादत करने वाला वो फर्ज नहीं छोड़े, अब उसके साथ जो शैतान कोशिश करेगा कि ये नफल छूटे, नफली इबादत वाला फर्ज नहीं छोड़ता, ये याद रखो। जो नफल सुन्नत तक है उसके नफल छूटते, जो फर्ज तक रहता है उसके सुन्नत छूटते, और जो सिर्फ फर्ज तक है फिर जब छूटा उसका फर्ज छूटेगा। तो इन 3 हिसारों को मुकम्मल किया जाए तो फिर ये जो दौलत है ये महफूज रहेगी और इसमें तरक्की होगी। लेकिन इसकी जो तरक्की है उसकी निशानी क्या है? तुम्हारी और मेरी जिंदगियां हैं, हमारे दावे और हमारे आमाल हैं। अल्लाह करीम तौफीक के अमल अता फरमाए, हम कमज़ोर गुनहगार हैं, अल्लाह हमें माफ़ फरमाए, इस्तक़ामत फिद्दीन अता फरमाए। वाहिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।